من المدينة من الخيار من خيار أهل الأرض يومئذ. فإذا تصافوا قال درهم خلوا بيننا وبين الذين سبوا منا نقاتلهم. فيقول المسلمون لا والله لا نخل بينكم وبين إخواننا فيقاتلونهم فينهزم ثلث لا يتوب الله عليهم أبدا. ويقتل ثلث أفضل الشهداء عند الله فيفتتح ثلث لا يفتنون أبدا فيفتتحون قسطنطينية.
یہ سیدنا حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت اس وقت تک قائم نہیں ہوگی جب تک کہ رومی لوگ اعماق اور دابق میں پڑاؤ ڈال دیوے اترے یعنی پڑاؤ ڈال دے وے رومی لوگ اعماق اور دابق کے اندر. فیخرج الیہم جیش من المدینۃ تو یہ رومی عیسائی لوگ جو اعماق اور دابق میں آ کر کے پڑاؤ ڈالیں گے تو ان کی طرف مدینہ سے ایک لشکر نکلے گا اور اس لشکر کے اندر جتنے مجاہدین ہوں گے وہ اس دن پورے روئے زمین میں سب سے بہتر لوگ ہوں گے. اہل الارض پوری دنیا کے لوگوں میں سب سے بہترین لوگ ہوں گے اس وقت پر. اب یہاں پہلا سوال یہ ہے کہ اعماق دابق اور مدینہ کیا چیز ہے؟ تو اکثر شراح کی رائے یہ ہے کہ مدینہ سے مدینۃ المنورہ مراد ہے اور مدینہ کے قریب میں اعماق اور دابغ نام کے دو مقامات مراد ہے. دابغ تو ایک بازار کا نام ہے اور اعماق مدینہ کے قریب میں ایک آبادی کا نام ہے. نمبر دو, بعض حضرات کی رائے یہ ہے کہ یہ حلب شہر مراد ہے اور حلب شہر موجودہ شام کے اندر ہے, سیریا میں. بہت سے ہمارے اکابر حلبی ہے تو وہ حلب شہر مراد ہے. اور حلب اور انطاقیہ کے درمیان میں اعماق اور دامق نام کی دو آبادیاں ہیں. حلب اور انطاقیہ کے مابین اعماق بھی ہے دابق بھی ہے. تیسرا قول, بعض حضرات یہ کہتے ہیں کہ یہاں المدینہ سے مراد ہے دمشق, دمشقش شام کا کیپیٹل, راجدھانی, دارالسلطنت. دوسرا تیسرا قول بہت سے شرح کو اچھا اسی لیے لگا کہ پہلے قول میں جو مدینۃ المنورہ مراد لیا گیا یہ اس لیے مناسب نہیں ہے کہ آخری زمانے کے اندر مدینہ کی حفاظت یہ حدیث سے ثابت ہے کہ دجالی فتنے اور دوسرے جو بڑے بڑے فتنے آئیں گے تو اللہ سبحانہ و تعالی مدینۃ المنورہ کی تو حفاظت فرمائیں گے. اور یہاں حدیث میں بہت سارے فتنے اور جنگوں کا تذکرہ ہے, اس لیے بہتر یہ ہے کہ مدینۃ المنورہ مراد نہ لیا جائے, حلب یا دمشق کو مراد لیا جائے. اب یہاں ایک سوال پیدا ہوتا ہے دوسرا کہ اعماق او دابق یہ دو لفظ آئے, او تو پہلی بات تو یہ کہی گئی کہ یہ شک راوی کو ہوا ہے کہ جن سے میں نے یہ حدیث شریف سنی انہوں نے اعماق کہا تھا یا دابق کہا تھا, راوی کو شک ہوا ہے. اور راوی کو شک ہونا کوئی بری بات نہیں ہے. نمبر دو, بعض حضرات کا یہ کہنا ہے کہ اولاً نبی کریم صلی اللہ علیہ وسلم پر جب وحی نازل ہوئی تو مبہم رکھا گیا آبادی کو کہ اعماق میں یہ لشکر پڑاؤ ڈالے گا کہ دابغ میں. یہ بات نبی کریم صلی اللہ علیہ وسلم کے سامنے مبہم رکھی گئی इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने औ के साथ इरशाद फरमाया। फिर बाद में जब दूसरी मर्तबा वही नाजिल हुई और एक शहर को मुतायन कर दिया गया तो फिर औ निकल जाता है, यानी एक उमूमी कायदा, यहां के लिए नहीं। जहां भी हदीस में औ आया किसी चीज के बारे में कि ये या ये, तो वहां एक एहतमाल क्या जहन में रखने का, रावी को शक हुआ। दूसरा एहतमाल ये जहन में रखने का कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को वही में अव्वलन मुबहम रखा गया, फिर हुजूर पर दूसरी मर्तबा वही आई और तायिन की गई। इसीलिए अव्वल वही के एतबार से हुजूर ने औ के साथ इरशाद फरमाया। नंबर तीन, बाज़ हज़रात ने यहां ये तौजीह की है कि रोमी लोगों के अपने इख्तियार में होगा कि रोमी लश्कर आकर के आमाक में पड़ाव डाले या दाबिक में पड़ाव डाले, उस लश्कर के अपनी मर्जी की बात होगी। इसलिए कि लश्कर आया हमला करने के लिए आया, बड़ी ताकत वाला लश्कर आया, वो चाहे तो आमाक नामी बस्ती में पड़ाव डाले, चाहे तो दाबिग नाम की बस्ती में पड़ाव डाले, तो उनके इख्तियार के अंदर होगा। और अहले मदीना में से एक बेहतरीन जमात उस दौर की वो निकलेंगे, यानी कामिलुल ईमान लोग निकलेंगे उसके मुकाबले के लिए। अंदाजा ये है कि उनके अमीर हजरत मेहदी होंगे, ये भी इम्कान है। ये अहले मदीना में जो बेहतरीन लोग होंगे वो निकलेंगे। फ़ाइदा तसाफ़ु, जब दोनों लश्कर आमने सामने सफ बंदी करेंगे, जंग की बिल्कुल तैयारी हो जाएगी, तो रूमी लोग आवाज लगाएंगे हमारे बैनना, हमारे और उन लोगों के दरमियान, व बैनल लदीना, उन लोगों के दरमियान, सबौ जिन्होंने हमारे लोगों को कैद किया है, सबौ जिन्होंने हमारे लोगों को कैद किया है, खल्लू तुम बीच में से हट जाओ, तुम बीच में से दरमियान से हट जाओ, नुकातिलुहुम हम उन्हीं लोगों से किताल करेंगे, हम उन्हीं लोगों से किताल करेंगे। तो जब रूमियों और मदीना के नेक लोगों के दरमियान जंग की बिल्कुल तैयारी होगी तो रूमी लोग क्या कहेंगे, हमारी लड़ाई तमाम मुसलमानों से नहीं है, हमारी लड़ाई तमाम जो है अहले मदीना से नहीं है, हम किन से लड़ना चाहते हैं, तुम्हारे अंदर से जो लोग रूमियों पर पहले हमला कर चुके और रूमियों के बहुत सारे लोगों को कैद करके लाए हैं, बस हम उन्हीं के लड़ने के लिए आए हैं, सबसे लड़ने हम नहीं आए। तो रूमियों के कहने का मकसद क्या होगा कि हमारी लड़ाई आम मुसलमानों से नहीं है, तमाम मुसलमानों से नहीं है, हम किन से लड़ने आए हैं, जिन मुसलमानों ने रूमियों के इलाके पर हमला करके रूमियों को कैद किया है, हम उन्हीं मुसलमानों से लड़ना चाहते हैं। मालूम हो कि इससे पहले कुछ मुसलमानों ने रूमियों के इलाके पर हमले किए होंगे और वहां से बहुत से रूमियों को गिरफ्तार करके लाए होंगे, उनको छुड़ाने के लिए ये रूमियों का लश्कर आएगा, ये हदीस शरीफ का हासिल। तो ये रूमियों का लश्कर क्यों आया, मुसलमानों ने रूमियों पर हमला करके बहुत से रूमियों को कैद पकड़ा है, उन रूमियों को छुड़ाने के लिए ये रूमियों का लश्कर हमला करने के लिए आया, ये खुलासा निकलेगा। दूसरी बात, रूमियों का ये नारा ये होगा कि हम तमाम मुसलमानों से लड़ना नहीं चाहते, सिर्फ हमारे लोगों को जिन्होंने कैद किया उनसे ही लड़ना चाहते। अब कैदी किसी भी सबब से हुए हो या मुसलमानों ने कहीं से रूमियों को गिरफ्तार किया हो, ये भी तो इम्कान है ना कि वो रूमी दहशत गर्द बन के मुसलमानों के इलाकों पर दहशत गर्दी करने आए थे, इसलिए मुसलमानों ने उनको गिरफ्तार कर लिया। रूमी ईसाई फसादी बनकर, दहशतगर्द बनकर या जासूस बनकर मुसलमानों के इलाके में दहशतगर्दी जासूसी करने आए थे, इसलिए मुसलमानों ने उनको कैद कर लिया। अब ये इनको छुड़ाने के लिए आए, कौन? रूमी लोग। अब इन रूमियों का नारा किया है कि बस हम सब मुसलमानों से लड़ना नहीं चाहते, हम वो खास मुसलमानों से लड़ना चाहते। उसका हासिल क्या? हासिल ये कि मुसलमानों में तफरीका करना है, इख्तिलाफ और इफ्तिराक करना है कि जाओ तुम सब मुसलमान घर चले जाओ, वो चंद है ना, हम उन्हीं से लड़ेंगे। इस तरह मुसलमानों में दो गिरोह करना चाहते हैं, बाजों से लड़ेंगे बाजों से नहीं लड़ेंगे। तो रूमियों की इस ऐलान का हासिल क्या निकला? नंबर दो, कि रूमी लोग मुसलमानों में इफ्तिराक पैदा करना चाहते हैं, दो गिरोह बनाना चाहते हैं। हालांकि मुसलमानों को अगर दो गिरोह कर देवे तो जाहिर है कि इनकी ताकत टूट जाएगी, ताकत कमजोर हो जाएगी। सब इज्तिमाइयत से लड़े तो कब से रूमियों को हरा देवे, लेकिन ये नारा इसलिए लगाएंगे ताकि मुसलमानों में इफ्तिराक हो जाए और उनकी इज्तिमाई कुव्वत से रूमियों को मुकाबला न करना पड़े, इसलिए इस तरह का ये लोग नारा लगाएंगे। फयकुलुल मुस्लिमूना, तो मुसलमान जवाब देंगे, ये कामिल मुसलमान, अरिफ लाम मौरबी लाम, कामिल मुसलमान जो होंगे, चूंकि पहले भी हदीस में आ गया ना, मिन खियारी अहलिल अर्ध, ये निकलने वाले रुए जमीन के बेहतरीन लोग, कामिलुल ईमान, इसलिए वो क्या जवाब देंगे? फिरासत ईमानी से भरा हुआ जवाब, ला ऐसा नहीं होगा, ऐसा नहीं होगा। ऐसा नहीं होगा यानी जिन मुसलमानों से तुम जंग करना चाहते हो उन्हीं मुसलमानों के साथ लड़ने का मौका नहीं देंगे, लड़ेंगे तो हम सब मिलके लड़ेंगे। ये है इन मुसलमानों का जवाब, वल्लाहि ला नुखल्ली बैनकुम व बैन इख्वानिना, अल्लाह की कसम हम तुम्हारे और हमारे भाइयों के दरमियान के अंदर जुदाई और तखलिया नहीं करेंगे। हमारे और तुम्हारे दरमियान, हमारे मुसलमान भाई जिनको तुम कहते हो कि इन्होंने रोमियों को कैद किया है, उनको हम अलग थलग कर दे कि तुम उनसे लड़ो और हम घर बैठे बैठे तमाशा देंगे, ये नहीं होगा। लड़ेंगे तो हम सब तुमसे मुकाबला करेंगे, हम अपने मुसलमान भाइयों को अकेला नहीं छोड़ सकते, ये ईमान से भरा हुआ जवाब होगा। फयुकातिलूनहुम, युकातिलु के फाइल हैं तमाम ईमान वाले, हुम का मर्जा है वो रूमी हमलावर, तमाम मुसलमान मिलकर उन रूमियों से जंग करेंगे। तो अब उस जंग का नतीजा क्या होगा? उस मुसलमानों के लश्कर का एक तिहाई हिस्सा मैदान छोड़ के भाग जाएगा। फयन हजीम, उस मुसलमानों की जमात में से एक तिहाई लोग मैदान छोड़ करके भाग जाएंगे। ला यतूबुल्लाहु अलैहिम अबदा, अल्लाह ताला उनकी तोबा कभी कबूल नहीं करेंगे। क्या मतलब अल्लाह उनकी तोबा कबूल नहीं करेंगे? यानी कुफ्र की हालत में वो लोग मरेंगे। उनकी मौत कैसी होगी? कुफ्र की हालत के अंदर। फाकबहुम निफाकन फी सुदूरिहिम, आदमी एक मर्तबा कोई बड़ा खतरनाक गुनाह करता है, तोबा नहीं करता है, तो वो गुनाह की बुराई उसके दिल में जम जाती है, फिर दूसरा, फिर तीसरा, इस तरह एक के बाद एक, एक के बाद एक गुनाह करता जाता है, यहां तक कि आदमी आखिर में ईमान से महरूम हो जाता है। तो इन लोगों ने गुनाह कबीरा किया मैदान से भागने का, उसके नतीजे के अंदर उसके दिल में गुनाहों की स्याही आई, वो आगे बढ़ती गई, यहां तक कि वो लोग ईमान से महरूम होकर के कुफ्र पर मरेंगे, इसलिए अल्लाह उनकी तोबा कबूल नहीं करेंगे। और देखो इसमें यह भी इम्कान है कि चूंकि मैदान जिहाद से भागना गुनाह कबीरा है, तो अल्लाह उनके गुनाह माफ नहीं करेंगे, यानी जहन्नम में उनको लाजिमन सजा देंगे। इस मैदान जिहाद से भागने की लाजमी सजा अल्लाह ताला उनको जहन्नम के अंदर देंगे। बाकी नफ्स ईमान की बरकत से तोबा तिल्ला करके बाद में उन लोगों को जन्नत मिलेगी सफाई के बाद। वयुकतलु सुलूसुहुम, اور ان میں سے ایک تہائی لوگ شہید ہو جائیں گے، ان میں سے ایک تہائی لوگ شہید قتل کر دیے جائیں گے رومیوں کے ہاتھ سے، وہ اللہ کی نظر میں افضل ترین شہداء ہوں گے۔ اللہ کے یہاں ان کا مقام کیسا ہوگا کہ تمام شہداء میں اللہ نے ان کو افضلیت کا مقام عطا فرمایا۔ دیکھو یہ افضلیت علل اطلاق نہیں ماننے کی، اسی لیے کہ سید الشہداء حضرت حمزہ رضی اللہ تعالیٰ عنہ، اس لیے یہ علل اطلاق نہیں۔ کیا کہنے کا؟ آخری دور کے اندر جو شہداء ہوں گے ان لوگوں کے اندر ان کو افضل ترین شہید کا لقب دیا جائے گا، ورنہ امت کے اولین دور کے اندر بڑے بڑے اونچے درجے کے شہداء کرام گزرے ہیں جن کو امت کے شہداء کا سردار قرار دیا گیا۔ یا یوں بھی توجیہ کر سکتے ہیں کہ اس پوری امت کے اول اور آخر طبقے میں سے جو افضل ترین شہداء ہے اس میں ان لوگوں کو بھی شامل کر دیا جائے گا۔ وَيَفْتَتِحُ الثُّلُثُ، اور ایک تہائی مسلمان فتح حاصل کریں گے۔ لا یفتنون ابدا، یہ ایک تہائی مسلمان جو فتح حاصل کریں گے وہ کبھی بھی فتنے میں مبتلا نہیں کیے جائیں گے، کبھی بھی فتنے میں مبتلا نہیں کیے جائیں گے۔ کیا مطلب؟ یہ ایک تہائی مسلمان جنہوں نے پوری استقامت اور جماؤ کے ساتھ رومیوں کا مقابلہ کیا، جان مال کی بازی لگائی، اللہ نے ان کی اس استقامت اور شجاعت کا بہترین بدلہ یہ دیا کہ اللہ ان کو پوری زندگی فتنوں سے، آفتوں سے، بلاؤں سے محفوظ رکھیں گے۔ یہ ہے پہلا مطلب لا یفتنون کا، کہ انہوں نے رومیوں کے مقابلے میں میدان جہاد میں جو شجاعت دکھلائی، استقامت، بہادری دکھلائی، جان مال کی قربانی دے کر جم گئے، اس کے بدلے میں اللہ تعالی ان کو پوری زندگی آفت، بلا، مصیبت، فتنوں سے سلامت رکھیں گے۔ دوسرا مطلب یہ ہے کہ ان لوگوں کی جان اور مال میں آئندہ کوئی آزمائش نہیں آئے گی، یہی آزمائش ان کی لاسٹ اینڈ فائنل ہوگی، آئندہ ان کے جان مال کے اندر کوئی نئی آزمائش نہیں آئے گی۔ نمبر تین، اللہ ان کو عذاب نہیں دیں گے۔ نمبر چار، حسن خاتمے کی دولت سے ان کو اللہ مالا مال کریں گے۔ یہ چاروں مطلب ہے لا یفتنون ابدن کے اندر، سب چیزیں شامل ہیں۔ یہ ایسا ہی سمجھنے کا جیسے کہ بدری صحابہ کے لیے جو فرمایا گیا تھا نا، اعملوا ما شئتم قد غفر اللہ لکم، بس اس کے قریب قریب یہ مطلب لے لینے کا۔ بدریوں کو کہا گیا جو چاہے اب عمل کرو، اللہ نے تمہاری مغفرت کر دی۔ حالانکہ اس کے دوسرے دن سے صحابہ گودڑے اوڑھ کے سو تھوڑے گئے کہ چلو اب تو اللہ نے کہہ دیا ہے اعملوا ما شئتم، نماز بھی مت پڑھو، روزے بھی مت رکھو، زکوٰۃ بھی مت دو، حج بھی مت کرو، جو چاہے گناہ کرو، اللہ نے ہم کو پروانہ، ایسا تھوڑا کیا بدری صحابہ نے۔ گویا اللہ کے یہاں ان کا یہ عمل بہت اعلیٰ درجے کا مقبول ہو گیا۔ فیفتتحون قسطنطینیہ، اور یہ تیسری جماعت جو ایک ثلث باقی رہ گئے وہ قسطنطنیہ کو فتح کریں گے۔ قسطنطینیہ، قسطنطنیہ کانسٹنٹینوپول انگریزی میں کہتے ہیں، استنبول ہی کے اندر ہے یہ قسطنطنیہ۔ قسطنطنیہ کا نیا نام استنبول، تو وہاں قیصر روم کا وہ دار الخلافہ تھا، راجدھانی تھی، وہیں سے عیسائیوں کے اندر جو بوزنٹینی عیسائی طبقہ ہے ان کا یہ پورا عالمی مرکز سمجھا جاتا تھا، رومان امپائر کا، قیصر روم کا عالمی مرکز سمجھا جاتا تھا قسطنطنیہ۔ اور قسطنطنیہ کا قلعہ بہت مضبوط تھا، کوئی تصور نہیں کر سکتا تھا کہ کوئی اس کو توڑ کر کے اس کو فتح کر سکے، لیکن اللہ سبحانہ و تعالی نے اس کو بھی فتح فرمایا۔ اور कहते हैं कि 21 जीरा लंबी तो उनकी इसकी जो है ऊंची ऊंची दीवारें थी, बड़ा मजबूत किला था। और कुस्तुनतीन नाम के बादशाह ने इस शहर को आबाद किया था 320 ईस्वी में, इस पर से इसका नाम कुस्तुनतुनिया बन गया। जैसे अहमद शाह ने बसाया तो अहमदाबाद हो गया, इस तरीके से कुस्तुनतीन बादशाह ने बसाया इसलिए कुस्तुनतीनिया हो गया 320 ईस्वी के अंदर का। वो लोग उसको कुस्तुनतुनिया को फतह करेंगे। अब कुस्तुनतुनिया के बारे में एक बात याद रखना कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम लोग जरूर बे जरूर कुस्तुनतुनिया को फतह करोगे। लतफ्तहुन्नल कुस्तुनतुनिया फले निअमल जैश व निअम अमीरुहा, वो लश्कर भी बहुत उम्दा होगा और उसका अमीर भी बहुत उम्दा होगा। तो खिलाफत राशिदा के बाद यजीद के दौर में इस्तंबुल के ऊपर बाकायदा हमले हुए मुसलमानों की तरफ से, हुजूर की इस बशारत को हासिल करने के लिए। और मेज़बान रसूल हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु भी उसी लश्कर में थे जिस लश्कर ने यजीद के दौर के अंदर कुस्तुनतुनिया पर हमला किया, यजीद की अमारत के अंदर। और हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु का इंतकाल वहीं हुआ इस्तंबुल में कुस्तुनतुनिया के अंदर, और वहीं पर उनको दफन किया गया और वहीं पर हजरत अबू अय्यूब अंसारी का मजार है। तो यूं कहा जा सकता है कि कुस्तुनतुनिया की फतह की बुनियाद सहाबे किराम के मुबारक हाथों से रख दी गई थी। हजरत अबू अय्यूब अंसारी उस वक्त 80 साल की उम्र में मदीनतुल मुनव्वरा और कहां कहां से सफर करके इस्तंबुल पहुंचे थे, 4000 के करीब किलोमीटर दूर के फासले के ऊपर। और फिर 1453 ईस्वी के अंदर सुल्तान मोहम्मद फातेह रहमतुल्लाह अलैह के हाथ पर इस्तंबुल मुकम्मल तौर पर फतह हुआ। कैसर रूम की हुकूमत हमेशा के लिए वहां से ख़त्म हुई और जो है वहां पूरा इस्लामी निज़ाम बन गया और कुस्तुनतुनिया के किले की दीवारें तोड़ दी गई। और ऐसा लगता है कि दोबारा फिर वहां ईसाइयों का गलबा होगा और दज्जाल के फितने से पहले पहले मुसलमान दोबारा कुस्तुनतुनिया और इस्तंबुल को फतह करेंगे, ऐसा लगता है रिवायतों से। जी वही मजार हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु होगा इस्तंबुल के अंदर। और अली साबा फी तमीज सहाबा, हाफिज इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह की किताब है सहाबा के हालात पर, उसमें से अबू अय्यूब अंसारी के कुछ हालात लिखकर उनके कब्र मुबारक पर लगाए भी गए हैं कि जब वो बीमार हुए वहीं तो लश्कर के अमीर यजीद खुद हाजिर हुए हजरत अबू अय्यूब अंसारी की खिदमत में, क्या आप मेज़बान रसूल हैं तो आप बतलाइए इस वक्त आपकी क्या आरजू और तमन्ना है। फरमाया मेरी कोई आरजू नहीं, कहा मैं आपकी क्या खिदमत करूं, कहा कोई खिदमत मेरी करने की ज़रूरत नहीं, बस मेरी वसीयत नसीहत ये है कि मेरा इंतकाल हो जाए तो मेरी लाश को एक घोड़े पर रख देना और घोड़े को अर्ज़ आदू दुश्मनों की ज़मीन पर चलाना जितना अंदर ले जा सके ईसाइयों के इलाके में, और अंदर ले जाकर मुझे दफन करना। तो आरजू पूरी की उनके इंतकाल के बाद, उनकी लाश मुबारक को घोड़े के ऊपर रखा और बिल्कुल कुस्तुनतुनिया के किले की दीवार तक आपकी लाश मुबारक ले गए और वहां ले जाकर के दफन किया हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु को। गोया ये कहना चाहते थे वो कि जिंदगी में तो अल्लाह के दीन के लिए हमने चले फिरे लेकिन मौत के बाद हमारी लाश भी अल्लाह के रास्ते में चली फिरी। उसी को कहते हैं ना एक जुमला कि करते करते मरना है और मरते मरते करना है, ये मतलब है इस जुमले का, करते करते मरना और मरते मरते करना, ये इसको कहते हैं जो हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु की वसीयत। मैं अल्हम्दुलिल्लाह हाजिर हुआ हूँ दो मरतबा उनके मजार पर। जी
الصحفي الشيطان إن المسيح قد خلفكم في أهلكم فيخرجون وذلك باطل فإذا جاء الشام خرج فبينهم يعدون للقتال يصوبون الصفوف إذا أقيمت الصلاة فأنزل عيسى بن مريم فإذا رآه عدو الله ذاب كما يذوب الملح في الماء ولو تركه لأن ذاب حتى يهلك ولكن يقتله الله بيده فيريهم دمه في حرمة رواه مسلم رحمه الله تعالى.
قسطنطنیہ فتح کرنے کے بعد مسلمان لوگ جو ہے غنیمت کا مال تقسیم کر رہے ہوں گے اور اپنی تلواروں کو زیتون کے درختوں پر لٹکائے ہوئے ہوں گے. اس علاقے میں زیتون کے درخت بکثرت ہے. اچانک شیطان ایک آواز لگائے گا. شیطان کی آواز کیا ہوگی کہ مسیح تمہارے گھر والوں میں گھس گیا, داخل ہو گیا. دیکھو مسیح کا لفظ جب مطلق بولا جاتا ہے تو مراد ہوتے ہیں حضرت عیسیٰ علیہ السلام, اس لیے کہ وہ ہاتھ لگاتے تھے بیمار اچھے ہو جاتے تھے. وَأُبْرِئُ الْأَكْمَهَ وَالْأَبْرَصَ وَأُحْيِي الْمَوْتَى بِإِذْنِ اللَّهِ. اس لیے مساحت ہاتھ پھرانے سے حضرت عیسیٰ علیہ السلام کا لقب مسیح. یا یہ کہ جو ہے دنیا میں انہوں نے بہت سفر کیے توحید کی دعوت کے لیے, تو مساحت سفر سے مشتق مسیح. تو عام متن جب حدیث میں مسیح کا لفظ مطلق ہوتا ہے تو حضرت عیسیٰ علیہ السلام مراد, لیکن چونکہ یہاں پر ماقبلے میں شیطان قرینہ ہے اس سے معلوم ہوا کہ یہاں مسیح سے دجال مراد ہے, حضرت عیسیٰ علیہ السلام مراد نہیں ہے. کہ دجال تمہارے گھروں میں گھس گیا, یہ مسلمانوں میں انتشار پیدا کرنے کے لیے شیطان آواز لگائے گا. دیکھو اس روایت سے اور دوسری روایتوں سے ثابت ہوتا ہے کہ آخری زمانے میں شیطان ظاہر ہو کر لوگوں سے بات چیت کرے گا, مکالمے کرے گا. جیسا کہ آپ کو معلوم ہے غزوہ بدر کے موقع کے اوپر شیطان انسانی شکل کے اندر آیا اور مکہ کے کافروں کے ساتھ ہاتھ میں ہاتھ ملا کر کے اس نے باتیں کی اور پھر بھاگا. قرآن کے اندر ہے نا کہ فلما ترى الجمعانی نہیں وہاں نہیں وہاں نقص علی عقبیہ ہاں انی بری منکم انی ارا مالا ترون. تو اس وقت شیطان باقاعدہ انسانی شکل میں آیا تھا میدان بدر میں اور مکہ کے مشرکین کے ساتھ ہاتھ میں ہاتھ ملا کے وہ گھوم رہا تھا, لیکن جیسے ہی ملائکہ کا لشکر آیا تو وہ بھاگا میدان جوڑ کر کے. تو پچھلے زمانے میں شیطان باقاعدہ شکل میں آیا ہے لوگوں کے سامنے. اسی طریقے سے دار الندوہ میں بھی آئے تھے جب حضور کے خلاف سازش کا مشورہ ہو رہا تھا. آخری زمانے کے اندر بھی باقاعدہ شیطان متشکل ہو کے سامنے آئے گا, لوگوں سے باتیں کرے گا, لوگوں کو گمراہ کرے گا. تو یہ یہاں پر بھی ہے کہ شیطان ان کے اندر آواز لگائے گا کہ دجال تمہارے گھروں میں گھس گیا, تو یہ مسلمان فوراً نکلیں گے اس کے مقابلے کے لیے. وَذَلِكَ بَاطِلٌ, تحقیق کرنے سے پتا چلا کہ شیطان نے غلط افواہ اڑائی تھی. غلط افواہ اڑانا شیطان کا کام, تو شیطان اور شیطانی لوگ دنیا میں غلط باتیں چلاتے ہیں. تو شیطان نے مسلمانوں کو ذہنی منتشر کرنے کے لیے اور تاکہ لوگ غنیمت کا مال تقسیم نہ کرے اس کے لیے یہ آواز لگایا کہ او تم یہاں تقسیم کر رہے ہو, دجال وہاں تمہارے گھروں میں گھسا, حالانکہ وہ خبر باطل ہوگی. فَإِذَا جَاءُ الشَّامِ, پھر مسلمانوں کا لشکر جب شام پہنچے گا, بیت المقدس مراد شام بول کر, خرج, تو دجال حقیقت میں نکل چکا ہوگا. دجال حقیقت میں نکل عراق اور شام کے درمیان کی جو گھاٹیاں ہیں وہاں سے دجال ظاہر ہوگا. تو دجال حقیقت میں ظاہر ہو چکا ہوگا. بعض لوگ کہتے ہیں کہ ملک شام کو شام اس لیے کہتے ہیں کہ حضرت نوح علیہ السلام کے ایک بیٹے کا نام ہے سام, और इबरानी में बड़ी शीन का इस्तेमाल बकसरत होता है, और इबरानी से जब अल्फाज अरबी में मुंतकिल होते हैं तो वो शीन के नुक्ते उड़ जाते हैं। तो असल में इबरानी जबान में है बड़ी शीन के साथ शाम इबने नू, तो हजरत नू अलैहिस्सलाम के साहबजादे के नाम पर से ये मुल्क शाम बना। और ये शीन के नुक्ते अरबी में आके उड़ जाने की मिसालें बहुत है। आप मूसा लफ्ज इसकी लुगात देख लो लुगातुल कुरान वगैरह में, तो कहा इबरानी जबान में इसका नाम है बड़ी शीन के साथ मूशा, बड़ी शीन से। लेकिन जब इबरानी से अरबी में ये लफ्ज मुंतकिल हुआ तो बड़ी शीन के तीन नुक्ते उड़ गए और छोटी शीन रह गई और अरबी में कहते हैं मूसा। इसीलिए अभी भी बाज इलाके के लोग असल जबान की रियायत में बोल डाला कहीं मूशा ईशा, इस तरह अभी भी बाज लोग बोलते हैं बाज इलाके के लोग असल की रियायत में। तो कहा कि मुल्क शाम में शैतान फिर दज्जाल निकल चुका होगा। फमैनमाहुम युइद्दून लिलकिताल, वो लोग जंग के लिए जब तैयारी कर रहे होंगे और सफों को बराबर कर रहे होंगे, यानी दज्जाल के मुकाबले के लिए सब बंदी हो रही है, और यह मुकद्दर मानने का हजरत मेहदी उनके अमीर होंगे। इजा उकीमती सलाह, और नमाज की इकामत कही गई होगी, मुराद है फजर की नमाज, फजर की नमाज। जंग के अय्याम में भी वो लोग नमाज का एहतमाम करेंगे। अभी अमन के हालात में भी मुसलमान नमाज में गुल्लियां मारते हैं, तो जंग के हालात है, सामने दज्जाल के लश्कर से मुकाबला है, लेकिन मुसलमान नमाज के लिए तैयारी कर रहे होंगे, इकामत भी कही जा चुकी। अब बिल्कुल जमात तैयार, सफे लग गई, इमाम साहब आगे बढ़ने वाले, अल्लाहु अकबर इकामत हो गई, और एक दूसरी अचानक आवाज आएगी, फयंज़िलु ईसा इब्न मरियम, तो वहां मस्जिद के मीनारे के ऊपर या मनारतुल बैजा के ऊपर हजरत ईसा इब्न मरियम आसमान से उतर करके आएंगे। ये फजर की नमाज का किस्सा होगा। एक आवाज आएगी तो सब लोग नमाज के बजाय ऊपर देखेंगे, ये काई की आवाज आई, तो देखेंगे कि दो फरिश्ते हैं, दोनों फरिश्तों के कंधे पर ईसा अलैहि सलाम ने हाथ रखा हुआ है, दो लाल रंग की चादर पहनी हुई है, नीचे लुंगी भी लाल, ऊपर का कपड़ा भी लाल, और ईसा अलैहि सलाम उतर के आ रहे हैं, और उस मीनारे के ऊपर ईसा अलैहि सलाम को फरिश्ते रख देंगे और फरिश्ते वापिस चले जाएंगे, और फिर हजरत मेहदी सीढ़ी लगवाएंगे और ईसा अलैहि सलाम को नीचे उतरवाएंगे। फअम्महुम, ईसा अलैहि सलाम आकर के उनकी इमामत कराएंगे। यहां इमामत कराने का मतलब समझो, फजर की जो पहली नमाज होगी उस नमाज के लिए हजरत मेहदी हजरत ईसा अलैहि सलाम को दरखास्त करेंगे, हजरत आप नमाज पढ़ाइए। वुजू, वो तो रिवायत में आता है कि ईसा अलैहि सलाम ऐसे आएंगे कि उनके बाल से पानी के कतरे टपक रहे होंगे, यानी सब चीज से तैयार होके आसमान से आएंगे। तो बिल्कुल तैयार आएंगे तो हजरत मेहदी कहेंगे कि चलिए हजरत आप नमाज पढ़ाइए, तो हजरत ईसा अलैहि सलाम क्या कहेंगे, नहीं आज पहली नमाज तो तुम पढ़ाओ। तो हजरत मेहदी पहली नमाज की इमामत कराएंगे और हजरत ईसा उनके पीछे पहली नमाज अदा करेंगे। और ये इस उम्मत के फजाइल में से है कि इस उम्मत का एक उम्मती इतने ऊंचे मकाम का है कि एक नबी उनके पीछे नमाज पढ़ेंगे और वो हजरत मेहदी होंगे, क्योंकि हजरत मेहदी तो उम्मती है और हजरत ईसा अलैहि सलाम तो नबी है। हजरत मेहदी इमामत कराएंगे, हजरत ईसा नमाज पढ़ेंगे उनके पीछे फजर की पहली नमाज। तो ये उम्मत के फजाइल में से है। और बाद हजरात ये कहेंगे कहते हैं कि फाम महुम का मतलब ये है कि आइंदा जो दूसरी नमाजें होगी जोर से उसकी इमामत ईसा अलैहि सलाम कराएंगे। पहली नमाज की इमामत तो हजरत मेहदी कराएंगे, बाद की नमाज की इमामत हजरत ईसा कराएंगे। फइदा रआहु अदुवुल्लाह, जब दज्जाल अल्लाह का दुश्मन हजरत ईसा को देखेगा तो ज़ाब पिघलने लगेगा। हजरत ईसा अलैहि सलाम के सांस में अल्लाह ने ये ताकत रखी है कि जिसको भी जिस काफिर को भी वो सांस की हवा लगे वो मर जाए। देखो हम ये सांस लेते हैं ना, तो तो एक हवा अंदर लेते हैं, एक हवा निकाल दें, दो के मजमुए का नाम सांस है। ऑक्सीजन अंदर लेते हैं, हाइड्रोजन बाहर निकाल दें, तो ये अंदर से जो हाइड्रोजन बाहर निकलता है ना, तो हजरत ईसा अलैहिस्सलाम का ये सांस इतना ताकत वाला होगा कि जिस काफिर यहूदी को भी लग जाए वो मर जाएगा। और उनका सांस कितने दूर तक जाता होगा, अपना सांस ट्राई करो ना कहां तक जाता है, मुंह से भी आगे नहीं जाता। और हजरत ईसा अलैहिस्सलाम के सांस के बारे में रिवायतों में आता है जितनी दूर तक उनकी नजर मुबारक जाएगी इतनी दूर तक उनकी सांस जाएगी, इतनी लंबी हजरत ईसा की सांस होगी। और इतने एरिए में जहां जहां उनकी सांस पहुंचेगी जितने यहूदी काफिर मुशरिक होंगे सब फटाफट मरना शुरू हो जाएंगे, उनकी सांस में ये तासीर। और देखो अल्लाह की शान और कुदरत, सांस सांस की बरकत का। जब ईसा अलैहि सलाम पहले दुनिया में थे तो उनकी हवा की क्या बरकत थी, बीमार अच्छे हो जाते थे। और अब दूसरी मर्तबा आएंगे तो उनकी सांस में हवा में क्या तासीर होगी, नाफरमान लोग मर जाएंगे। कैसी अजीब व गरीब तासीर, अल्लाह की शान देखो। जैसे कि नमक पानी में पिघल जाता है, इसी तरीके से दज्जाल हजरत ईसा की सांस से पिघलने लगेगा। यानी दज्जाल को सांस लगेगी तो दज्जाल का बदन पिघलने लगेगा, पिघलने लगेगा यानी दज्जाल की बॉडी उतरने लगेगी और एकदम वो दुबला पतला कमजोर हो जाएगा। अगर ईसा अलैहिस्सलाम उसको ऐसे ही छोड़ देवे तो पिघल पिघल करके वो मर जावे। अगर ईसा अलैहिस्सलाम उसको कुछ भी नहीं करे तो भी ईसा अलैहिस्सलाम की सांस की बरकत से दज्जाल मर जावे, लेकिन ईसा अलैहिस्सलाम उसको ऐसा नहीं करेंगे बल्कि क्या करेंगे, लेकिन वलाकिन्नहु यक्तुलुहुल्लाहु बियदिही, लेकिन अल्लाह ताला ईसा अलैहिस्सलाम के दस्ते मुबारक से दज्जाल को कत्ल करेंगे। ईसा अलैहिस्सलाम हथियार एक छोटा सा लेकर दज्जाल के पास जाएंगे और उसको कत्ल करेंगे, वो तो कमजोर तो हो ही चुका होगा सांस की बरकत से, फिर उसको कत्ल करेंगे। फयुरीहिम दमुहु फी हरबतिही, ईसा अलैहिस्सलाम ईमान वालों को अपने हथियार में खून बताएंगे, वो छोटा सा नेजा होगा खंजर जैसा, उस पर दज्जाल का खून बताएंगे, देखो ईमान वालों मैंने दज्जाल को मार डाला, सबको दिखाएंगे ताकि ईमान वालों को यकीन हो जाए कि दज्जाल मरा। इसलिए कि बड़े लोग मर जाते हैं तो अवाम को बिचारों को यकीन नहीं होती कि ये कैसे मरे इतना ताकत वाला। यकीन पैदा करने के लिए ईसा अलैहि सलाम खून वाला नेजा बताएंगे लोगों को, देखो ये मर गया और उसका खून। जैसे कि कुरान के अंदर उसकी मिसाल है कि फिरौन की लाश बाहर क्यों फेंक दी गई, तो हजरत मुफस्सिरीन एक तौजीह यही करते हैं कि बनू इसराइल फिरौन से इतने डरे और घबराए हुए थे कि फिरौन मर गया ये उनको यकीन ही नहीं आया मूसा अलैहिस्सलाम के कहने के ऊपर। वो तो उसकी लाश जब दरिया ने बाहर फेंकी तो देखा हाँ सचमुच मर गया ये। तो जिनसे लोग डरे और मरऊब होते हैं ना उनकी मौत से लोगों को यकीन नहीं होता है, यही हाल दज्जाल का होने वाला है। इसीलिए ईसा अलैहिस्सलाम उसको कत्ल करके उसको खंजर खून वाला लोगों को दिखाएंगे। आगे रिवायत में आ रहा है लुद शहर के दरवाजे पर ईसा अलैहिस्सलाम दज्जाल को कत्ल करेंगे। जी देखो ये एक बात ये अर्ज करूं कि सबक रोजाना रिकॉर्डिंग होकर के मैं अपनी वेबसाइट के ऊपर रख देता हूँ www.nuranimakatib.com के ऊपर रोजाना ये सबक रिकॉर्ड करके वहां होता है। ये इसलिए कहता हूँ ताकि आप लोगों को तकरार के लिए सुनने में आसानी हो जाए। और दूसरी बात ये है कि उस दिन सनद के लिए कह रहे थे तो मेरी तमाम असानीद अरब अजम के जितने मशाइखिन से मैंने इजाज़त ली है और मुझे इजाज़त मिली है, वो मेरी तमाम सनदें भी मेरी वेबसाइट के ऊपर मौजूद है। वहाँ असानीद के नाम से पूरा फोल्डर है, वहाँ से आप लोग डाउनलोड करके पहले सारी सनदें देख लेना, फिर उसके मुताबिक इंशाल्लाह आपको इजाज़त दे देंगे। चलो
وروي عن عبد الله بن مسعود رضي الله تعالى عنه قال ان سعد لا تقوم حتى لا يقسم ميراث ولا يفرح بغنيمه ثم
دونوں یہ لغت بھی ہے بغیر تشدید کے بھی لا يقسم ميراث ولا يفرح بغنيمه بس حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ سے روایت ہے نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ قیامت اس وقت تک قائم نہیں ہوگی جب تک کہ میراث کی تقسیم موقوف نہ ہو جاوے میراث کی تقسیم موقوف نہ ہو جاوے یعنی لوگ میراث بانٹنا بند کر دیوے یہ قیامت کی بڑی خطرناک اخلاقی نشانی ہوگی سراجی کے شروع میں آپ نے پڑھ لیا نا کہ سب سے پہلا علم جو اٹھا لیا جائے گا کون سا میراث کا یعنی لوگ میراث کے مسائل پر عمل کرنا بند کر ڈالیں گے آج دنیا کے اندر ہے نا ٹرین کی ٹرین گوش ٹرین بھرا جاوے اتنے انسان آپ کو ملیں گے کہ جو میراث تقسیم کرتے نہیں ہیں بڑے بڑے دیندار کہلانے والے دین کا ٹھیکہ لے کے چلنے والے لیکن میراث تقسیم نہیں کرتے جو ملا وہ سب نے گسپ کر کے لے کے بیٹھ گئے نمبر دو دوسرا مطلب حدیث شریف کا مسلمان کافروں کے مقابلے میں اتنے مارے جائیں گے کہ میراث تقسیم نہیں ہوگی چونکہ تعداد کم رہ جائے گی اور جو تھوڑے مسلمان بچ جائیں گے ان کو تقسیم کرنے کا ہوش باقی نہیں رہے گا یعنی اتنی جنگیں ہوگی اتنے مسلمان شہید ہوں گے اور اتنے کم مسلمان باقی رہ جائیں گے کہ ان کو میراث تقسیم کرنے کا ہوش ہی باقی نہیں رہے گا یہ کثرت سے مقتولین کی طرف اشارہ ہے اس قدر مقتولین اور بچنے والے چند تو ان کو کہاں بیچاروں کو ہوش رہے گا میراث تقسیم کرنے کا نمبر تین شرعی احکام پر عمل کرنا لوگ علل اعلان بند کر دیں گے شرعی احکام پر لوگ عمل کرنا علل اعلان بند کر دیں گے اور شرعی احکام میں سے ایک حکم میراث کا بھی ہے کہ اس پر بھی لوگ کھلے عام عمل کرنا بند کر دیں گے کہ نہیں دینا جاؤ جو وہ کر لو نمبر چار مرنے والا قرض اتنا چھوڑ کے جاوے کہ میراث میں کچھ بچے ہی نہیں بعض مرتبہ ایسا بھی ہوتا ہے نا کہ مرنے والے نے اتنا قرض چھوڑا کہ وارثداروں کے لیے کچھ بچا ہی نہیں اور آپ نے سراجی میں پڑھا ہے حقوق متقدمہ علل ارث اس میں پہلے نمبر پر کفن دفن مرنے والے کے مال میں سے اور دوسرے نمبر پر قرض ادا کیا جائے گا مرنے والے کا قرض ادا کرنے کے بعد کچھ بچے تو میراث اب قرض ہی اتنا چھوڑ کے جاوے کہ کچھ بچے ہی نہیں تو پھر میراث کائی کی تقسیم ہوگی کچھ بھی نہیں بعض لوگ ایسے مرتے ہیں کہ سارا قرض میں چلا جاوے پھر بھی قرضہ باقی رہے ایسے ہوتے ہیں بعض لوگ ولا یفرح بغنیمت اور غنیمت کے اوپر لوگوں کو کوئی خوشی نہیں ہوگی بھائی غنیمت تو خوش ہونے کی چیز ہے مال غنیمت تو پھر غنیمت پر خوشی کیوں نہیں ہوگی نمبر ایک غنیمت ہی بند ہو جائے گی اس لیے خوشی نہیں ہوگی غنیمت کا آنا بند ہو جائے گا اس وقت کہیں غنیمت سنی آپ نے کہیں مال غنیمت ملتا ہو لوگ مفت کا کھا جاتے ہیں اس کو غنیمت بولتے ہیں یہ غلط جملہ ہے غلط استعمال ہوتا ہے تو غنیمت جس کو شرعاً غنیمت کے وہی بند ہو جائے گی اس لیے خوشی بند ہو جائے گی